الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألهاكم التكاثر حتى زرتم المقابر كلا سوف تعلمون ثم كلا سوف تعلمون كلا لو تعلمون علم اليقين لترون الجحيم ثم لترونها عين اليقين ثم لتسألن يومئذ عن النعيم صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی ایک سورہ مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. آپ حضرات اکثر نمازوں میں اس کی تلاوت کرتے رہتے ہوں گے اور اپنی عظمت اور فضیلت کے لحاظ سے یہ سورت ایک منفرد مقام رکھتی ہے, اور اگر اس کے معانی اور مفاہیم پر غور کیا جائے تو ہمیں ایک میسج مل رہا ہے, اور جو اس معاشرے میں اس معاشرے کی جو برائیاں ہیں اس کو یہ سورت بیان کر رہی ہے. حرص, حوث, لالچ, طمع, غرور, تکبر, یہ ساری چیزیں اس میں بیان کی گئی ہیں. تو آئیے آج ہم اس سورہ مبارکہ پر غور کریں اور دیکھیں کہ خالق کائنات اس سورہ مبارکہ میں, جس کو ہم بار بار پڑھتے ہیں, مختلف نمازوں میں تلاوت کرتے ہیں, اللہ تبارک و تعالی اس کے ذریعے ہمیں کیا ہدایت دے رہا. پہلے اس کا ترجمہ اور اس کے بعد چند تفسیری فوائد, بڑی توجہ سے سنیے. وما توفیقی الا باللہ العلی العظیم. ارشاد ربانی ہوا الہاکم التکاثر، مال و دولت کی زیادہ طلب نے تمہیں غفلت میں رکھا، حتی زرتم المقابر، یہاں تک کہ تم مر کر قبروں میں پہنچ گئے، یعنی ساری زندگی تم اسی میں رہے. کلا سوف تعلمون ثم کلا سوف تعلمون، اور ان قریب تم جان لو گے، اور یقیناً ان قریب تم جان لو گے. کلا لو تعلمون علم الیقین، اور کاش تم عین الیقین کے ساتھ اپنے انجام کو جان لیتے. لترون الجحیم، اور ضرور ضرور تم جہنم کو دیکھو. ثم لترونها عین الیقین، اور ضرور تم یقین کی آنکھ سے جہنم کو دیکھو. ثم لتسألن یومئذ عن النعیم، اور اللہ کی نعمتوں کے بارے میں تم سے سوال کیا جائے گا قیامت کے دن. یہ ان آیات بینات کا ترجمہ ہے. آپ جانتے ہیں کہ قرآن مجید فرقان حمید ایک دم نازل نہیں ہوا، بتدریج ایک ایک آیت ایک ایک سورت حضور علیہ الصلوۃ والسلام پر نازل ہوتی رہی، اور اللہ کے حبیب علیہ الصلوۃ والسلام اسے تلاوت فرماتے تھے، صحابہ سے لکھواتے تھے، اس کا مطلب، اس کے معنی، اس کے مفاہیم سمجھاتے تھے، اور جیسے واقعات پیش آتے تھے اس کے مطابق سورہ مبارکہ نازل ہوتی تھی. پورا قرآن اٹھا کر آپ دیکھیں، یعنی جو اس کی جو ترتیب ہے وہ بعد میں ہوئی. سورہ مبارکہ نازل ہوتی رہی، آیات ربانیہ نازل ہوتی رہی، اور جب پورا قرآن مکمل ہو گیا تب میرے آقا صلی اللہ علیہ وسلم نے اس قرآن کریم کی ترتیب فرمائی آپ کے حکم سے. فلا آیت کے بعد ہے، یہ آیت اس آیت سے پہلے ہے، یہ سورت اس سورت سے پہلے ہے. آپ دیکھتے ہیں نا، نزول کے اعتبار سے سورت کا نمبر کچھ اور ہے، اور قرآن کی ترتیب کے لحاظ سے کچھ اور ہے. یہ ترتیب ہے نا الگ مختلف. مثال کے طور پر سب سے پہلے نازل ہونے والی سورت کون سی؟ اقرا. اور سب سے آخر میں قرآن مجید فرقان حمید میں جو سورت کون سی؟ سورہ ناس. اور جو سورت جو آیت آخر میں نازل ہوئی حجت الوداع کے موقع پر، اکثر لوگوں کا اتفاق ہے الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. اللہ فرماتا ہے محبوب آج آپ پر آپ کے دین کو کامل کر دی، اپنی نعمتیں تمام کر دی. ورضیت لکم الاسلام دینا، اور آپ کے لیے دین اسلام کو پسند کیا. کہنے کا مقصد یہ ہے کہ ترتیب نزولی الگ ہے، ترتیب قرآنی الگ ہے. جیسے جیسے واقعات پیش آتے رہے اللہ رب العالمین جل جلالہ و منوالہ آیات قرآنی نازل فرماتا رہا، اور نبی پاک علیہ الصلوۃ والسلام اسی کے مطابق اس کا معنی، اس کا مفہوم صحابہ کے سامنے بیان فرماتے رہے. بہر صورت اس کا شان نزول یہ ہے، حضرت ابن عباس رضی اللہ تعالی عنہما بیان فرما رہا، فرماتے ہیں کہ یہ آیت قریش کے دو قبیلوں کے لیے نازل ہوئی. دو قبیلے، قبیلہ بنو سہم اور قبیلہ بنو عبد مناف، یہ دو قریش کے قبیلے تھے، ان کے حق میں یہ سورت نازل ہوئی، ان کے بارے میں نازل ہوئی. اور نزول کا مقصد کیا تھا، کیوں نازل ہوئی؟ ان دونوں کی کیفیت یہ تھی، وہ کہتے تھے ایک دوسرے سے ہم بڑھ جائیں. کس میں؟ تعداد میں، عہدے میں، منصب میں، مال میں، دولت میں، فخر میں، ایک دوسرے سے بڑھ جائیں. اور اس کے بعد حساب لگاتے تھے हमारे मकान तुम्हारे मकान से ज्यादा हैं, हमारा माल तुम्हारे माल से ज्यादा है, हमारे पास दौलत तुम्हारे पास जो दौलत है उससे ज्यादा है, हमारे पास इफरादी कुव्वत तुम्हारी इफरादी कुव्वत से ज्यादा है, हमारे कबीले में जितने लोग हैं वो तुम्हारे कबीले के लोगों से ज्यादा हैं, और इतने बड़े के कब्रों को शुमार करने लगे, हमारी कब्रें यानी हमारे मुर्दे भी तुम्हारे मुर्दों से ज्यादा। अब आप अंदाजा कीजिए ये कैफियत उनकी, एक दूसरे पर सबकत ले जाने की कोशिश, और इसी सबकत में इसी कोशिश में हलाक हो गए। हम इनसे बढ़ जाएं माल में दौलत में इज्जत में शोहरत में तादाद में जायदाद में मकानात में दीगर चीजों में, एक दूसरे से सबकत, कबीले बनू अब्द मनाफ और कबीले बनू सहम ये दो। तो जब उन्होंने इस तरह करना शुरू किया बस अल्लाह रब्बुल आलमीन जल्ल जलालहु अम्मा नवालहु ने सूरह मुबारक नाजिल फरमा, अल्लाह फरमाता है अल्हाकुमुत्तकासुर, गफलत में डाला तुम्हें, तकासुर के माना ज्यादा माल तलब करना, एक चीज है ना तलब करना और एक है ज्यादा तलब करना। मसलन आपको भूख लगी है, आपने एक रोटी तलब की आपको मिल गई, आपने फिर एक और तलब की फिर मिल गई, फिर एक और तलब की फिर मिल गई, लेकिन जब ज्यादा होने लगी तो जाहिर है हर चीज की ज्यादती जो है वो खतरनाक है। एतदाल इस्लाम चाहता है, ना इफरात हो ना तफरीत हो, ना कमी हो ना ज्यादती हो, एतदाल हो हर चीज में, एतदाल चलने में एतदाल, तो खाने में एतदाल, पीने में एतदाल, सोने में एतदाल, हर चीज में इत्तेदाल। अब सो रहे हैं तो सो ही जा रहे, एक रात जाग लें तो पता चला कि सुबह 12 बजे तक 1 बजे तक 2 बजे तक सो रहे, और अगर इतवार का दिन आया तो सारा दिन ही सो रहे, आज तो छुट्टी मना रहे, क्यों बहुत ज्यादा काम कर लिए थक गए पूरे हफ्ते अब पूरा दिन सो रहे। इसी तरह रमजान में रोजा रख लिया तो सो रहे, क्या हुआ भाई ये इबादत है जी, सोना इबादत, अच्छा यही इबादत मिली आपको, इससे ज्यादा और कोई इबादत नहीं मिली। कहने का मकसद ये हर चीज में एतदाल होना चाहिए। एक हिकायत ज़हन में आती है, एक आदमी जो बहुत ज्यादा खाता था, बहुत ज्यादा खाने की बीमारी थी, वो कहीं सफर पे निकला और सफर करते करते अपने एक दोस्त के पास पहुंच गया, तो दोस्त ने कहा कि मेरा दोस्त आया है आइए मेहमान बनिए खाना खाइए। खाना खाएंगे? हाँ बिल्कुल खाएंगे, कोई तकल्लुफ ही नहीं किया, तकल्लुफन आदमी कहते कि जी मैं नहीं खाता, नहीं नहीं खाएंगे जरूर खाएंगे, अच्छा ठीक है। खैर वो गया बेचारा, उसने बीवी से कहा कि मेहमान आया है, उसने कहा तुम ऐसा करो ये सालन ले जाके रख दो पहले, मैं रोटी गरम गरम पका के मैं दे दूँ। उसने कहा ठीक है, इसने सालन ले जाके रख दिया, ये रोटी लेने के लिए आया, जब इसने रोटी पका दी बीवी ने रोटी लेकर गया तो सालन खा वो वैसे ही पी गया, अब बड़े परेशान प्लेट तो खाली है, अब खाली रोटी कैसे खाएंगे हजरत, अच्छा आप ठहरिए मैं सालन लेकर आता। उसने रोटी रखी सालन लेने गया, जब सालन लेकर आया तो रोटी खाए, वो रोटी खा चुके बड़ा परेशान हुआ, फिर दोबारा गया रोटी लेने के लिए तो सालन गायब, जब सालन लेकर आता है तो रोटी खा चुका, दोनों रोटियां खत्म, और जब रोटी लेकर आता है तो सालन ऐसा लगता है कि एक ही घूट में पी गई, बड़ा परेशान हुआ, कई चक्कर लगाए, बीवी भी रोटी पका पका के थक गई, ये भी बेचारा चक्कर लगा लगा के थक गया, क्या करें उनका पेट नहीं भर के दे, बड़ा परेशान हुआ, मेहमान है कुछ कह भी नहीं सकते। खैर बड़ी मुश्किल से वो रुके, तो इन्होंने पूछा कि कैसे आना हुआ इस तरफ, कैसे आना हुआ, का मसला यह है कि मुझे एक बीमारी है। क्या बीमारी है? कि मुझे भूख नहीं लगती। उसने कहा लो हो गया, क्या अभी इनको भूख नहीं लगती, जब ये 8-10 रोटियां और ये 3-4 प्लेटे सालन की खत्म कर गए, जब लगेगी तो क्या कैफियत, खाया नहीं जाता मुझसे। अच्छा मैं अपने मेदे का इलाज कराने के लिए एक हकीम साहब के पास जा रहा, तो रास्ते में तुम्हारा घर पड़ा, तो मैंने कहा यहां रात गुजार लूं सुबह चले जाऊं। उसने कहा हाँ ये तो बहुत अच्छा किया आपने, लेकिन एक बात याद रखी, जब आप हकीम साहब के पास जाएं और रात वहां पे रहें या जैसा भी वो आपका इलाज करें, आपका मैदा सही हो जाए, तो इस रास्ते से नहीं आइएगा, वो दूसरा रास्ता वहां से गुजर जाएगा। उसने सोचा कि जब मैदा सही नहीं है तो इतनी रोटियां ये खा गया, जब सही होगा तो क्या करेगा, फिर तो हमारा हिस्सा भी खा जाएगा। महार सूरत, हर चीज में एतदाल हो, ठीक है ना, हर चीज की ज्यादती जो है वो खराबी पैदा करती है। माल हो, दौलत हो, और खाना हो, पीना हो, सोना हो, जागना हो, जो भी चीज है, आप एतदाल रखें, आपकी सेहत भी सही रहेगी, तबीयत भी सही रहेगी, हर चीज सही रहेगी। तो कुरान हमें यही सिखा रहा, ज्यादती नहीं, तकासुर के माना ज्यादा माल तलब करना। तकासुर के माना ज्यादा माल तलब करना, एक तो है ना माल तलब करना, और माल हर एक को चाहिए, हमें भी चाहिए, आपको भी चाहिए, जाहिर जिंदगी गुजारने के लिए माल, दौलत, पैसा सबको चाहिए, बगैर उसके कोई नहीं रह सकता। कोई चीज खरीदनी है पैसा चाहिए, एक सुई भी खरीदनी है तो पैसा चाहिए, और एक बहुत बड़ी कार या ट्रक खरीदना है तब भी पैसा चाहिए, छोटी से छोटी चीज के लिए पैसा, बड़ी से बड़ी चीज के लिए पैसा। तो अब क्या करें, एतदाल, एतदाल इख्तियार, ज्यादा हविस नहीं, हिर्स नहीं। तो कुरान ने कहा अलहाकुम तकासुर, गफलत में डाला तुम्हें ज्यादा माल तलब करने की हिर्स ने, लालच ने। एक है तो दो हो जाए, दो है तो तीन हो जाए, तीन हो तो चार हो जाए, पांच है तो दस हो जाए, दस है तो पंद्रह हो जाए, इसी में जिंदगी गुजर गई। जब जिंदगी गुजर गई तो क्या हुआ, कहां पहुंचे, कब्र। हत्ता ज़ुरतुमुल मक़ाबिर, यहां तक के तुम मर कर कब्रों में पहुंच गए, मर कर कब्रों में पहुंच गए। अब इसी के मुताल्लिक एक रिवायत जो सही मुस्लिम शरीफ में है, मतरफ अपने वालिद से रिवायत करते हैं कि नबी पाक अलैहिस्सलाम की खिदमत में मैं हाजिर हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम यही सूरत तिलावत फरमा रहे थे। कौन सी सूरत, सूरह तकासुर, अलहाकुम तकासुर की सरकार तिलावत फरमा रहे, फरमाते आपने फरमाया इब्ने आदम कहता है मेरा माल, मेरा माल, तेरा माल क्या है, वही जिसको तूने खा लिया और फना कर दिया, या जिसको तूने पहन लिया बोसीदा कर दिया, या तूने उसका सदका दे दिया खत्म कर दिया, और कौन सा माल, इसके अलावा तो कोई नहीं ना, जो आपने खा लिया पी लिया, या जो आपने लिबास पहन लिया और उसके बाद बोसीदा हो गया, या जो सदका दे दिया, यही आपका है ना, इसके अलावा आपका क्या है, जो कुछ जमा करके रखा जब कब्र में गए तो क्या साथ गया, नहीं, माल यहीं रह गया, दौलत यहीं रह गई, जायदाद यहीं रह गई, मकानात, फ्लैट, जमीने, कितनी चीजें थी, कोई कब्र में नहीं गया, सब के सब यहीं रहे। और नबी पाक अलैहिस्सलाम ने फरमाया जब जाने वाला जाता है, कहां जाता है, कब्रस्तान, यानी जब जाने वाला इस दुनिया से जाता है, तीन चीजें उसके साथ होती हैं, तीन जाते हैं, दो वापस आ जाते हैं, एक उसके साथ चला जाता है। कितने जाते हैं, तीन, मरने वाले के साथ तीन जाते हैं, सरकार ने फरमाया, हदीस शरीफ है, और यह हदीस भी बुखारी की हदीस है, फरमाया जब जाने वाला जाता है तो तीन जाते हैं, दो वापस आ जाते हैं, एक उसके साथ रह जाता है। जो वापस आने वाले अजीज और अकारिब, अजीज और अकारिब ये वापस आ जाते हैं, माल वापस आ जाता है, अमल उसके साथ चले जाते, अमल साथ जाता है। अगर अमल अच्छा है तो वही कब्र जन्नत के बागों में से एक बाग, और अगर अमल अच्छा नहीं तो जहन्नुम के गढ़ों में से एक गढ़ा, ये उसकी कैफियत है। तो तीन चीजें साथ गई, दो वापस आ गई, एक वहीं रह गई। اب جو ساتھ رہنے والی چیز ہے اسی سے ہم غافل ہیں, اور جو واپس آنے والی چیز ہے اس کو جمع کرنے میں لگے ہوئے, مال کو جمع کر رہے ہیں نا, کسی طرح مال جو ہے جمع ہو جائے, جائز ناجائز, حلال حرام, جس طریقے سے ہو مال مل جائے, کسی طرح مال جمع ہو جائے. اب پتہ چلا جب مرے مال یہیں رہ گئے, عزیز و قارب یہیں رہ گئے, ساتھ کیا گیا؟ انسان کا نیک عمل اس کے ساتھ گیا, نیک اعمال اس کے ساتھ گئے. تو جو ساتھ جانے والی چیز ہے, جس کی وجہ سے قبر میں روشنی ہے, جس کی وجہ سے قبر جنت کے باغوں میں سے ایک باغ بن سکتی ہے, اسی کی طرف سے غفلت ہے. اور جو چیزیں دنیا میں رہنے والی ہیں ان کے پیچھے ہم دوڑ رہے ہیں, یہ کسی طرح ہمیں حاصل ہو جائے, یہ مال, یہ دولت, یہ ساری چیزیں کسی طرح ہمیں حاصل ہو جائے, ہماری کیفیت یہ ہے. دوسری حدیث بخاری اور مسلم ان دونوں میں یہ موجود ہے, حضرت انس بن مالک رضی اللہ تعالی عنہ اس حدیث کو روایت فرماتے ہیں, فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, اگر ابن آدم کے پاس سونے کی ایک وادی ہو تو وہ کہے گا میرے پاس دو ہو جائیں, ایک ہو تو کہے گا دو ہو جائیں, یعنی اس کی ہوس ہرس لالچ اتنی بڑی ہوئی ہے. اب سونے کی اتنی سی ڈلی بھی مل جائے تو کتنی خوشی ہوتی, مجھے سونا مل گیا, سونا مل گیا, اور ایک پوری وادی سونے کی. سرکار فرماتے ہیں نہیں, وہ کہے گا یہ ایک ہے نا, ایسی دو ہو جائے. پھر آگے کیا فرمایا؟ فرمایا اور اس کا منہ مٹی کے سوا ہرگز نہیں بھرے گا, ابن آدم کا, انسان کا منہ مٹی کے سوا نہیں بھرے گا. پھر فرمایا جو توبہ کرے اللہ تبارک و تعالی اس کی توبہ قبول فرما لیتا. نہیں بھرے گا اس کا مقصد کیا ہے؟ جب تک زندہ رہے گا لالچ بڑھتی رہے گی, ہرس بڑھتی رہے گی, حوث بڑھتی رہے گی, کسی طرح مجھے مال مل جائے, دولت مل جائے, عہدہ مل جائے, منصب مل جائے. اچھا مال ایک ہوا تو دو ہو جائیں, اگر دو لاکھ ہیں تو تین ہو جائیں, اگر پانچ ہیں تو دس ہو جائیں, اگر دس ہیں تو پچاس ہو جائیں, بڑھتا رہے, کم نہیں ہوگا. توکل نہیں, قناعت نہیں, اللہ کی ذات پر بھروسہ نہیں, بس مال جمع کرنے میں لگا ہوا ہے. اور جب وہ مرے گا فرمایا مٹی کے سوا اس کا منہ نہیں بھرے گا. تو مٹی سے کیسے بھرے گا؟ کیا زندگی میں اس کے منہ میں مٹی ڈالی جائے گی؟ نہیں, جب وہ خود مٹی میں جائے گا, جب ختم ہوگا تب خواہشات ختم, تب ختم ہوگا, جب ختم ہوگا تب خواہشات ختم ہوں, ورنہ خواہشات بڑھتی رہیں. اور یہ حقیقت ہے, آپ انسان کو دیکھیں, ایک کار ہو تو دو ہو جائیں, ایک بنگلہ ہے تو دو ہو جائیں, ایک فلیٹ ہے تو دو ہو جائیں, ایک بلڈنگ ہے تو دو ہو جائیں, بڑھتا رہے گا. جتنی بھی ہیں دگنا تگنا, یہ نہیں سوچا یہ ساری جائیداد, یہ مکانات, یہ باغات, یہ زمینیں, یہ دولت, یہ مال, جب میں قبر میں جاؤں گا کوئی ایک چیز میرے ساتھ نہیں جائے, سب یہ رہ جائیں. تو سرکار نے فرمایا, ابن آدم کہتا ہے میرا مال, میرا مال, اس کا مال کیا ہے؟ فرمایا جو تو نے کھا لیا اس کو فنا کر دیا, جو پہن لیا اسے بوسیدہ کر دیا, فنا کر دیا, جو صدقہ دے دیا اسے ختم کر دیا, بس یہ ہے تیرا مال, اس کے علاوہ کیا ہے؟ اور حقیقت یہ ہے کہ اس کے علاوہ اگر ہم دیکھیں کچھ نہیں. اللہ تبارک و تعالی نے جتنا لکھ دیا ہے اس سے نہ ایک انچ آگے اور نہ ایک انچ پیچھے, نہ اس سے زیادہ نہ کم. اب اس کی مثال آپ یہ سمجھیں, رزق, انسان کا رزق جو ہم کھاتے ہیں, جب اس نے پیدا کیا ہے, پیدا کرنے سے پہلے رزق بھیج دیا. آپ دیکھیں انسان کہیں بھی پہنچتا ہے, جب تک رزق منتقل نہیں ہوتا وہ پہنچتا نہیں. آپ ابھی اس جگہ پہنچے نہیں ہیں, رزق پہلے سے موجود ہے. یہ اللہ کی شان ہے, وہ خالی پیٹ اٹھاتا ضرور ہے, خالی پیٹ سلاتا نہیں. وہ مالک ہے, وہ خالق ہے, وہ رازق ہے, اس کی ذات پر بھروسہ کر کے دیکھو. اس نے جب پیدا کیا ہے, جس کو اس نے پیدا کیا, جس جس مخلوق کو, وہ ساری مخلوقات کو رزق پہنچا رہا. اور انسان کی بے توجہی اور غفلت کا یہ حال ہے. اب بہت سے لوگ آتے ہیں, حضرت میری دکان تھی ایک محلے میں, بڑی بکری ہوتی تھی, صبح سے شام تک لوگ آتے تھے. ایک صاحب نے برابر ایک اور دکان کھولی, اب کیا ہوگا؟ اب میری تو آمدنی آدھی رہ جائے گی. پہلے اکیلی دکان تھی پورے محلے میں, سب میرے پاس آتے تھے, اب دو ہو گئی, میری آمدنی کم ہو جائے گی. میں نے کہا سنو, مارکیٹ میں کپڑے کی کتنی دکانیں ہیں, ہوتی ہے نا, سب کو ملتا ہے یا نہیں؟ کیا ملتا ہے؟ تو جو خدا وہاں سب کو دے رہا ہے وہ یہاں بھی تجھے دے گا. اور دوسری بات, اللہ کی ذات پر یہ بھروسہ رکھو, اس نے جو رزق تمہارے لیے لکھ دیا ہے وہ دوسرا نہیں کھا سکتا, اور دوسرے کا رزق تم نہیں کھا سکتے. ایک فیکٹ ہے, ایک حقیقت ہے. اگر آپ اس کو سمجھ لیں صحیح طرح تو کوئی مسئلہ ہی نہ ہو. ہماری غفلت کا حال کیا ہے اور حوث حرص کا حال کیا ہے, یہ میں ایسی مثالیں دے رہا ہوں جو روز مرہ کی مثالیں, جو آپ دیکھ کر سمجھ جائیں. مثلا شادی میں گئے کھانے کے لیے, کھانا کھلا, بھاگے سب, بریانی نکالی, اس کے اوپر قورمہ ڈال لیا, پھر بوٹیاں ڈال لی, بریانی کی بوٹیاں الگ, قورمے کی الگ, سب پوری پلیٹ بھر لی, اتنا بھر لیا کہ دو آدمی کھا لیں. بھائی کیوں اتنا بھر لو؟ پتہ نہیں بعد میں ملے نہ ملے. وہ جو بیرل آ کر ڈال رہا ہے, اگر اس نے دوبارہ نہیں ڈالا تو میں کیا کروں گا؟ پوری پہلے ہی ڈال لو ساری, اس کا بس چلے تو وہ قاب کے اندر ہی شروع ہو جائے. اب وہ لا کر بیٹھا, اب جب کھانے بیٹھا تو ظاہر ہے پیٹ تو وہی ہے, کھایا نہیں گیا, اب جو بچا تو وہ کون کھائے گا؟ کون کھائے گا؟ کیا آپ کے دوست کھائیں گے؟ آپ کے عزیز و قارب کھائیں گے؟ نہیں. اگر پیر صاحب ہو تو مرید کھا لے, اگر استاد ہو تو شاگرد کھا لے, اگر باپ ہو تو بیٹا کھا لے, اور اگر ان میں سے کوئی بھی نہیں تب کون کھائے گا؟ وہ سب بیکار گیا. کیا ضرورت اتنے حوث کی؟ جب آپ اتنا کھا نہیں سکتے تو اتنے رزق کو ضائع کرنے کا فائدہ کیا ہے؟ تھوڑا سا نکال کے کھائیے, اس کے بعد دوبارہ لے لیجیے. کہیں گے دوبارہ پتہ نہیں ملے گا نہیں ملے گا, اگر آپ کی مہر ہوگی ضرور ملے گا. کہتے ہیں نا مہر ہوتی ہے, بہت سے لوگوں نے تو مہر بھی اپنے پاس ہی رکھی ہوئی ہے کہ ملے گا تو لگا کے کھا لیں گے. یہ کیفیت ہے, کھائے جائیں گے کھائے جائیں. سرکار نے فرمایا اپنے میدے کے تین حصے کرو, تین کتنے؟ تین حصے کرو میدے کے, ایسے نہیں کہ نکال کے کاٹ کے تین حصے کرو, نہیں, ایک حصہ کھانے کے لیے, ایک حصہ پانی کے لیے, اور تیسرا حصہ سانس لینے کے لیے. اعتدال کے ساتھ کھاؤ آرام سے. اب کیا کرتے ہیں؟ کھائے جائیں, تینوں حصے بھر لیے, نہ سانس کے لیے چھوڑا نہ پانی کے لیے. کہہ رہے پانی تو پتلی چیز ہے, اپنی جگہ خود ہی بنا لے گا, سانس تو اللہ کی مرضی آئے یا نہ آئے, اگر زندگی ہے تو آئے گا تو. یہ ہماری کیفیت. کھانے پہ زور, حالانکہ اعتدال ہونا چاہیے. اس کا رزق میں نہیں کھا سکتا, میرا رزق وہ نہیں کھا سکتا. اب اس کی ایک اور مثال دے دوں تاکہ بات آپ کے ذہن کے اندر بیٹھ جائے. آپ دیکھتے ہیں کہ کھانا کھانے کے بعد کچھ ذرات دانتوں میں پھنس جاتے ہیں, پھنستے ہیں نا دانتوں میں, ہم کیا کرتے ہیں؟ ٹوتھ پک لے کر اس سے نکالتے ہیں, نکالتے ہیں نا. اچھا جب نکالتے ہیں تو نکال کر کیا کھا جاتے ہیں؟ نکال کر کھاتے ہو دوبارہ؟ اگر کھاتے ہو تو بڑے عجیب آدمی, نہیں کھاتے نا. ہاں اچھی بات, نکال کر پھینک دیتے ہیں, اور جب پھینکتے ہیں تو یہ چیونٹے, چیونٹیاں, دیگر جانور حشرات الارض یہ کھا جاتے ہیں, وہ ان کی غذا. جو ہماری غذا نہیں تھی وہ منہ میں جانے کے بعد بھی واپس آ گئی, اور جو غذا تھی وہ گئی اور ہضم ہو گئی. سمجھے اس نقطے کو؟ جو دانتوں میں پھنس گیا وہ ہماری غذا تھی نہیں, ہم نے ٹوتھ پک سے نکال دیا, وہ اور جانوروں نے کھا لیا, ہماری غذا نہیں تھی. تو جو غذا نہیں ہوگی منہ میں جا کے پھر واپس آ جائے گی. بلکہ اس سے بڑھ کر میں ایک بات کہہ دوں, بعض دفعہ الٹی ہوتی, سب نکل آتا ہے, وہ تمہارا حصہ ہی نہیں تھا جو پیٹ میں گیا, واپس آ گیا. حصہ وہ ہے جو گیا اور ہضم ہو گیا, جسم کو لگ گیا. یہ میرے رب کی شان ہے, جس جس کو اس نے پیدا کیا, جتنی مخلوقات پیدا کی ان سب کا رزق بھی پیدا کیا. وہ صرف خالق ہی نہیں مالک ہے, اور مالک ہی نہیں رازق بھی ہے. رزق بھی دینے والا ہے، ادنا سے ادنا مخلوق کو رزق پہنچا رہا ہے، بڑی سے بڑی مخلوق کو رزق پہنچا رہا ہے. اب یہ جانور جو پھر رہے ہیں، جو صبح سے شام تک درختوں پر چرند پرند یہ سارے گھوم رہے ہیں، ان کو کون رزق دے رہا ہے؟ خالق کائنات رزق دے رہا ہے. سمندر میں جو مچھلیاں ہیں انہیں کون رزق دے رہا ہے؟ کچھ مخلوق ہے جو سمندر میں ہے، کچھ ہے جو زمین کے اوپر ہے، کچھ ہے جو زمین کے اندر ہے، کچھ ہے جو فضاؤں میں ہواؤں میں ہے. جتنے مخلوق جہاں پر بھی ہے، خالق کائنات تمام مخلوقات کو رزق پہنچا رہا ہے. پتا یہ چلا کہ ہمیں اعتدال اختیار کرنا چاہیے، اور کبھی یہ نہ سوچیں کہ ہمارا رزق اس نے کھا لیا یا میں اس کا رزق کھا جاؤں. نہ آپ دوسرے کا رزق کھا سکتے ہیں، نہ دوسرا آپ کا رزق کھا سکتا. یہ ایک فیکٹ ہے، ایک حقیقت ہے. اللہ تبارک و تعالی نے لکھ دیا اس انسان کو زمین پر اتنے دن زندہ رہنا ہے، اور اتنے دن کا اس کا اتنا رزق موجود ہے. کتنے لوگ ہیں؟ مال و دولت بے شمار ہے، لیکن ایسی موذی بیماری میں مبتلا ہیں کہ ایک لقمہ حلق سے اتار نہیں سکتے. بتائیے، پانی کا قطرہ نہیں اتار سکتے. کہیں آکسیجن لگی ہوئی ہے، کہیں نلیاں لگی ہوئی ہیں، کیسی کیسی بیماریوں میں مبتلا. مال و دولت ہے لیکن بیکار ہے، ساری چیزیں ہیں لیکن بیکار ہیں. یہ اس کی شان ہے کہ وہ ہر مخلوق کو رزق پہنچا رہا. تو ہمیں کیا سوچنا چاہیے؟ سب سے پہلے اللہ کی ذات پر توکل اور بھروسہ، اور اس کے بعد کسب حلال کے لیے کوشش کرنی چاہیے کہ ہم رزق حلال کو تلاش کریں. یاد رکھیے، مال اور دولت فی نفس ہی غلط چیز نہیں، مال اور دولت غلط چیز نہیں. ہر ایک کو مال کی ضرورت ہے، مال کے بغیر گزارا نہیں. اگر اس کا حصول صحیح ہو جائے اور اس کا خرچ صحیح ہو جائے تو اس سے بہتر چیز کوئی نہیں. بات سمجھ رہے ہیں؟ مال و دولت کا حصول صحیح ہو جائے، کس طرح آپ کے پاس آیا؟ خون پسینے کی کمائی سے آپ نے مال حاصل کیا، محنت، کوشش، جد و جہد، کسب حلال. حصول صحیح ہو گیا، دوسری بات اس کا خرچ صحیح ہو. خرچ صحیح ہونے کا مقصد کیا ہے؟ لہو و لعب میں، فضول کاموں میں خرچ نہ ہو، صحیح کاموں میں، اللہ کی راہ میں. یہ دو چیزیں یاد رکھیے، ایک تو حصول اور ایک خرچ. اگر کسی انسان نے ان دو چیزوں کو درست کر لیا، اس کی پوری زندگی درست ہو گئی، بلکہ میں یہاں تک کہہ دوں کہ اس کی آخرت بھی درست ہو. حقیقت مال کا حصول اور مال کا خرچ. آپ نے رزق حلال کمایا اور اس کو حلال جائز طریقے پر خرچ کیا، اللہ کی راہ میں خرچ کیا، بیواؤں یتیموں پر خرچ کیا، مسکینوں پر، فقیروں پر، اپنے دوست احباب پر فضول نہیں کیا، ان کی مدد کرتے ہوئے خرچ کیا، یہی چیز آخرت میں آپ کے لیے کام آئے گی. یہی آخرت میں کام آئے گی. یہی مال انسان کو جہنم کا مستحق بنا دے، اور یہی مال انسان کو جنت کا مستحق بنا دے. کیسے؟ یہی مال فرعون کے پاس بھی تھا، قارون کے پاس بھی تھا، نمرود کے پاس بھی تھا، اسی مال نے ان کو جہنم میں پہنچا دیا. اور یہی مال عثمان غنی کے پاس بھی تھا، تین مرتبہ حضور سے جنت خرید، تین مرتبہ جنت خرید لی. مال وہی، ادھر وہ جہنم کی طرف لے جا رہا، ادھر ان کو جنت کی خوشخبریاں مل رہی. کون؟ سیدنا عثمان غنی رضی اللہ تعالی عنہ. اللہ تبارک و تعالی نے مال دیا اور اس کے ساتھ ساتھ ان کو خرچ کرنے کا جذبہ بھی دیا، دل بھی دیا، محبت بھی دی، اللہ کی راہ میں لٹانے کا جذبہ بھی دیا. جنگ تبوک کا موقع آتا ہے، حضرت عبد الرحمن بن خباب رضی اللہ تعالی عنہ इस हदीस के रावी हैं। बयान फरमाते हैं कि नबी पाक अलैहिस्सलाम ने जंग की तैयारी के लिए सहाबा को तरगीब दी, फरमाया मुसलमानों एक लश्कर जर्रार का मुकाबला करना है, हमारे पास सामान हरब नहीं है। और उस जमाने में सामान हरब क्या होता था, आजकल तो टैंक है, क्लेशनकोफ है, तोपे हैं, ये सारी चीजें, तलवार, नेजे, भाले, घोड़े, ऊंट, जिरह बख्तर, ये सारी चीजें। फरमाया मुसलमानों हमारे पास ये नहीं, जिससे जो हो सके जो तौफीक हो लश्कर इस्लाम की मदद करे। हजरत अब्दुल रहमान बिन खब्बाब रजी अल्लाह तआला ने फरमाते हैं, सैयदना उस्मान गनी रजी अल्लाह तआला ने उसी वक्त खड़े हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, हुजूर मेरे माँ बाप कुर्बान, इस लश्कर इस्लाम के लिए 100 ऊंट बमे पालान, 100 ऊंट बमे पालान और साजो सामान के मैं लश्कर इस्लाम के लिए देता। सरकार ने फिर तरगीब दी, इन्होंने कहा इस मर्तबा 200 ऊंट देता हूं। हुजूर ने फिर तरगीब दी, उस्मान गनी ने फरमाया या रसूलल्लाह अब 300 ऊंट मैं देता हूं। और उस जमाने में एक ऊंट भी देना बड़ी बात थी, बड़ी बात थी। उस्मान गनी रजी अल्लाह तआला ने 300 ऊंट बमे साजो सामान, साजो सामान क्या है, तलवार है, नेजे हैं, भाले हैं, दीगर चीजें, सामान हरब, ये सब के सब हुजूर की बारगाह। और हुजूर अलैहिस्सलातु वस्सलाम की बारगाह में फिर दिरहम या दीनार वो भी पेश करते। अब गौर करो, ऐसे मौके पर जरा सा आप तसव्वुर करें, अगर आपको पैसे की शदीद जरूरत हो और कोई लाकर 1000 दिरहम दे दे आपको, 1000 दीनार दे दे, कैसी तबीयत खुश होगी और कैसी दुआएं निकलेंगी। अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम मुसलमानों को तरगीब दे रहे हैं, उस्माने गनी ने पहले 100 ऊंट, फिर 200 ऊंट, फिर 300 ऊंट बमे साजो सामान के ऐलान किया और फिर 1000 दिरहम या दीनार हुजूर की बारगाह में अदब से पेश कर। सहाबा कहते हमने देखा हुजूर अलैहिस्सलातु वस्सलाम इतने खुश हुए, सरकार मुस्कुराए और उन दिरहमों या दीनारों को अपने दस्ते मुबारक में ऐसे उछाल रहे हैं, फरमा रहे हैं अल्लाह मैं उस्मान से राजी हूं, तू भी राजी हो जा। मैं उस्मान से राजी हूं मौला, तू भी राजी हो जा, जिससे रसूलुल्लाह राजी हो जाए खुदा की कसम अल्लाह भी राजी हो जाए। ऐसी मदद फरमाई सैयदना उस्मान गनी माल से, माल होना तो बड़ी बात नहीं है, देना बड़ी बात है, उसके लिए बड़ा दिल भी चाहिए। एक रुपया भी आदमी देता, अरे मेरे पास से चला गया, 10 रुपए चले गए, 20 रुपए, 50 रुपए, 1000 रुपए। उस्माने गनी का नजरिया क्या था, अगर एक रुपया मैंने अल्लाह की बारगाह में खर्च किया है 70 गुना बढ़ाकर वो मुझे वापस लौटा देगा। ये हकीकत है, अगर इंसान खुलूस नियत के साथ खर्च करे, बल्कि अल्लाह फरमाता है वल्लाहु युदाइफु लिमन यशा, अल्लाह चाहे तो इसमें और इजाफा कर दे। उसके खजाने में कोई कमी है नहीं, वो चाहे तो इजाफा कर दे। हम सोचते ये एक रुपया दिया ये चला गया, गया नहीं है, 70 गुना वापिस आ रहे, 70 गुना वापिस आ रहे। ये उस्मान गनी रजी अल्लाह तआला का नजरिया। हुजूर अलैहिस्सलातु वस्सलाम ने दुआ फरमाई, उसके बाद मस्जिद नबवी की तौसी का वक्त आया, सरकार ने ऐलान फरमाया कौन है वो शख्स जो ये किताए जमीन यानी जमीन का टुकड़ा खरीद कर हमारी मस्जिद में शामिल करता है और हमसे इसके बदले जन्नत लेता। हुजूर ऐलान फरमा रहे जमीन पर बैठकर जन्नत तकसीम कर रहे हैं, यही तो मेरे आका की शान है, जमीन पर बैठकर जन्नत तकसीम कर रहे हैं। खड़े हो गए उस्मान गनी रदी अल्लाह ताला, मैं करता हूं या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अपनी हक हलाल के पैसे से वो टुकड़ा खरीदा हुजूर की बारगाह। सरकार ने फरमाया उस्मान को जन्नत की बशारत, यही माल है ना, जन्नत का मुस्ताहिल बनाया या नहीं बनाया। इसी तरह मदीने तैयबा में कुआं बीरे रूमा, जो आज बीरे उस्मान के नाम से मशहूर है। अब तो खैर इन लोगों ने, सऊदी हुकूमत ने उसको बिल्कुल वहां जाना ही बंद कर दिया। गुज़िश्ता हजों में हम गए और इस मरतबा जब मैं गया तो देखकर अफसोस हुआ कि चारों तरफ उन्होंने खारदार, वो जो लोहे की होते ना एक तार, वो लगा दी, कोई जा ही ना सके। कुआं अब भी मौजूद, अब भी कुआं मौजूद। एक कुआं था यहूदी की मिल्कियत, और यहूदी मुसलमानों को तंग करता था, पैसे लेकर फिर पानी देते, लाओ पैसे लाओ फिर पानी लो। अब गरीब मुसलमान बहुत से जिनके पास पैसे नहीं, तो वो पानी कहां से ले? और पानी ऐसी जरूरत है कि हर चीज में इसकी जरूरत, खाने के लिए चाहिए, पीने के लिए चाहिए, गुस्ल के लिए चाहिए, वजू के लिए चाहिए, हर चीज के लिए पानी चाहिए। क्या करें? हुजूर अलैहिस्सलातु वस्सलाम ने ये देखा, फरमाया कौन है ये कुआं जो खरीद कर मुसलमानों के लिए वक्फ करता है और हमसे इसके बदले जन्नत लेता। सैयदना उस्मान गनी रजी अल्लाह तआला ने खड़े हो, या रसूल अल्लाह मैं ये करता। आप गए जाकर उससे बात की, 12,000 दिरहम पर बात हुई। पहले आपने 12,000 दिरहम उसी वक्त यहूदी को दे दी। उसने कहा नहीं, मैं तो आधा बेचूंगा, पूरा नहीं, आधा कुआं। अब आधा कुआं कैसे बिकेगा? उसने कहा उसकी सूरत यह होगी, एक दिन मेरे पास कुआं रहेगा, एक दिन तुम्हारे पास रहेगा, एक दिन तुम मुझसे पानी लोगे, एक दिन मैं पानी लूंगा। आपने फरमाया ठीक है, 12,000 दिरहम दे दिए। सैयदना उस्मान गनी रदी अल्लाह तआला, जब हजरत उस्मान रदी अल्लाह तआला की बारी होती, आप बिल्कुल फ्री मुसलमानों को देते, जितना चाहे ले लो। अच्छा, उसकी नियत क्या थी कि जब मेरे पास कुआं होगा, मेरे कब्जे में जब मेरी बारी आएगी, मैं मुसलमानों को तंग करूंगा, पैसे लूंगा या कम पानी दूंगा, जैसी उसकी फितरत थी। लेकिन मुसलमान भी बड़े होशियार थे। जब हजरत उस्मान गनी रजी अल्लाह तआला की बारी आई, इन्होंने 2 दिन का पानी भर लिया। दूसरे दिन तो इसकी इसकी बारी है ना, 2 दिन का भर लिया, दोबारा लेने की जरूरत ही नहीं पड़े दूसरे दिन, और तीसरे दिन जरूरत पड़ेगी तो फिर हजरत उस्मान के पास। अब ये बेचारा बड़ा परेशान हुआ, दूसरे दिन खाली बैठा है, कोई पानी लेने आ ही नहीं रहा। मजबूर होकर इसने कहा मजीद 8,000 दिरहम दो तो मैं तुम्हें दे दूं। हजरत उस्मान गनी रजी अल्लाह तआला ने उसी वक्त 8,000 दिरहम और उसके मुंह पर मारे, और जब पूरा कुआं उनकी मिल्कियत में आ गया, तब बारगाह रिसालत में पहुंचे, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये कुआं मैं आम मुसलमानों के लिए वफ करता। सरकार खुश हो गए, हुजूर मुस्कुरा दिए, मुस्कुरा दिए तो रोशनी हो गई। आका ने फरमाया उस्मान जन्नती, उस्मान के लिए जन्नत की बशारत। तो दौलत से जन्नत खरीदी या नहीं खरीदी? खरीदी ना। 3 मरतबा नबी पाक अलैहिस्सलातु वस्सलाम ने हजरत उस्मान गनी रदियल्लाहु ताला अन्हु को जन्नत की बशारत दे दी, और जिसके लिए सरकार फरमा दे मौला मैं इससे राजी हूं, तू भी राजी हो, मैं इससे राजी हूं, तू भी राजी हो जा। और यही नहीं, एक और हदीस सुनिए, आपका ईमान और ताजा हो जाए। हजरत अबू मूसा अशअरी रदियल्लाहु ताला अन्हु, यह इस हदीस को इमाम बुखारी ने रिवायत किया। हजरत अबू मूसा अशअरी रदियल्लाहु ताला बयान फरमाते हैं, हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम एक बाग में दाखिल हुए, अंदर तशरीफ ले गए और मुझे हुक्म दिया तुम बाग के दरवाजे पे खड़े हो जाओ, किसी को आने नहीं देना। ये बाग के दरवाजे पर खड़े हो गए। कौन? हजरत अबू मूसा अशअरी रदी अल्लाह तआला, और सरकार अंदर हैं बाग के अंदर। फरमाते एक आदमी आया, उसने अंदर आने की इजाजत तलब की। इन्होंने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, एक आदमी आया है अंदर आने की इजाजत चाहता है, नाम नहीं बताया कि कौन है। सरकार ने फरमाया उसको जन्नत की बशारत दे दो और अंदर आने की इजाजत भी दे दो। जन्नत की बशारत दे दो और अंदर आने की इजाजत दे दो। फरमाते जब मैंने उसको आने की इजाजत दी, जन्नत की बशारत दी, تو وہ حضرت ابو بکر صدیق رضی اللہ تعالی. پھر کچھ دیر گزری, پھر ایک شخص آیا, اس نے اندر آنے کی اجازت طلب کی. یا رسول اللہ صلی اللہ علیہ وسلم, ایک شخص آیا ہے, اندر آنے کی اجازت چاہتا ہے. فرمایا آنے کی اجازت دے دو, ساتھ جنت کی بشارت بھی دے دو. فرماتے جب میں نے دیکھا تو فاروق اعظم رضی اللہ تعالی عنہ, دیکھا حضور کا ہی نہیں, پوچھا نہیں ہے کون آیا ہے. ارے کوئی بھی آ سکتا تھا, آنے والا کوئی بھی ہو سکتا تھا, مسلم ہو سکتا تھا, کافر, منافق, کوئی بھی نہیں. آقا جانتے ہیں جو آ رہے ہیں سارے میرے عاشق ہی آ رہے ہیں, سارے میرے صحابہ ہی آ رہے ہیں. دو شخص آ گئے. اب تیسرے نے پھر اجازت طلب کی. حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ فرماتے, پھر عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم, فدا کا امی و ابی. حضور ایک تیسرا شخص بھی آیا ہے, وہ بھی اندر آنے کی اجازت طلب کرتا ہے. اب سرکار نے کچھ دیر توقف فرمایا, ان دو کے لیے تو فوراً کہہ دیا لیکن کچھ دیر توقف فرمایا, اور اس کے بعد اپنے چہرے مبارک اٹھایا, فرمایا ہاں اس آنے والے کو جنت کی بشارت دے دو, اندر آنے کی اجازت دے دو, لیکن جنت کی بشارت مصائب و آلام کے ساتھ دے دو. غور فرمایا آپ نے, جنت کی بشارت مصائب و آلام کے ساتھ دے دو جو اسے پہنچیں گے. کہتے جب ہم نے دیکھا تو عثمان غنی رضی اللہ تعالی عنہ, حضور کا علم دیکھو, اسی وقت بتا رہے ہیں کہ عثمان غنی جنتی ہیں, ان کی شہادت بھی ہوگی لیکن ظلمن ہوگی, یہ مظلوم شہید ہوں گے. اشارہ اس طرف ہے, مصائب و علام کے ساتھ دے دو, مصیبتیں اٹھائیں گے, پریشانیاں اٹھائیں گے, بھوکے رہیں گے, پیاسے رہیں گے, تب شہید ہوں گے, پھر جنت میں پہنچیں گے. یہ شان ہے حضرت عثمان غنی رضی اللہ تعالی عنہ. حضرت سہیل بن سعد ساعدی رضی اللہ تعالی عنہ, یہ اس حدیث کے راوی ہیں, فرماتے ہیں ایک آدمی نے پوچھا, یا رسول اللہ صلی اللہ علیہ وسلم, جنت میں روشنی ہوگی؟ جنت میں روشنی ہوگی؟ فرمایا ہاں, اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے, بے شک جب یہ عثمان جنت میں داخل ہوں گے ان کی وجہ سے پوری جنت روشن ہو جائے گی. ان کی وجہ سے پوری جنت روشن ہو جائے گی, یہ شان ہے حضرت عثمان غنی رضی اللہ تعالی عنہ. تو انہوں نے اپنا مال اللہ کی راہ میں بے درے خرچ کیا. یہ نہیں سوچا کہ یہ میں نے ایک روپیہ خرچ کیا, یہ ایک ہزار درہم کیا تو یہ میرے پاس سے چلا گیا, نہیں. ان کا نظریہ کیا تھا, جو میں اللہ کی راہ میں دے رہا ہوں وہ اسے 70 گنا کر کے پھر میری طرف لوٹا دے, اسی کا مال ہے, اسی کے راہ میں دیا, وہی بڑھا کر پھر مجھے دے دے. اور دوسری بات, وہ یہ جانتے تھے کہ یہ مال اور دولت اگر آج میں نے بچا کر رکھا تو میں قبر میں نہیں لے جا سکوں گا, یہیں رہ جائے گا, تو جو مال یہیں رہنے والا ہے اسے یہیں اللہ کی راہ میں خرچ کر دو, یہیں اللہ کی راہ میں خرچ کر دو تاکہ وہاں محفوظ ہو جائے, آخرت کے بینک میں جمع کرا دو. آخرت کا بینک ہے؟ بتاؤ بھائی, آخرت کا بینک ہے؟ کوئی نہیں بول رہا. ارے ہے نا آخرت کا بینک, تو بولو نا, پھر ڈرنے کی کیا بات ہے, کوئی پکڑے گا نہیں یہاں پہ میٹھے در میں. اچھا ایک مثال دوں تاکہ آپ سمجھ جائیں کہ واقعی آخرت کا بینک ہے, لیکن اس میں یہ روپیہ جمع نہیں ہوگا, اس کو چینج کرانا پڑے گا. چینج دیکھو, ایک ہوتا ہے منی چینجر, ہے نا یہاں پر, بہت سارے ہیں یہاں, جا کے روپیہ دو ڈالر دے دیتے, ڈالر دو روپیہ دے دیتے. کوئی عمرے کے لیے جا رہا ہے, کوئی حج کے لیے جا رہا ہے, اس نے کہا کتنے کا ہے, انہوں نے کہا 28, کہا چلو ٹھیک 28,000 دیا تو 1,000 ریال مل گیا, یہی ریٹ ہے نا ابھی تک, تو یہی ہے. میں تو حج کر کے آیا, مجھے پتا, باقی اور کرنسی کا نہیں پتا. اب کیا ہوا, اگر اپنی کرنسی استعمال کرو گے تو وہاں چلے گی؟ چلے گی سعودی عرب میں اپنی کرنسی کی؟ یہیں کوئی ویلیو نہیں تو وہاں کیا ویلیو ہے, वो कहेंगे जाओ भाग जाओ, रियाल लाओ रियाल, अमेरिका में लेके जाओ चलेगी, कहेंगे डॉलर, इंग्लैंड में वो कहेंगे पाउंड, हॉलैंड में कहेंगे यूरो, और यूएई में वो कहेंगे दिरहम, जो यहां की करेंसी है वो लाओ। अब इसकी मिसाल ऐसी दे दूं कि बात आपके जहन के अंदर बैठ जाए, और मैंने भी सोच लिया आज बात आपके जहन में बिठाऊंगा, उतार दूंगा, नहीं उतरी तो मैं खुद ही उतर जाऊं, सही है ना। अब आप देखें, हमें कहीं जाना होता है, अगर हम अंदरूनी मुल्क जाएं, मसलन यहां से हैदराबाद गए एक दिन के लिए, तो क्या पूरी अटैची कपड़ों के लिए लेके जाओगे? नहीं, एक दिन के लिए जाना है, सुबह जाके शाम को वापस आ जाना, जो जोड़ा पहने वही पहन के गए, पहन क्या, और एक हफ्ते के लिए फिर कितने जोड़े, 3-4 ले ले, चलो एक आदमी 2 दिन में बदलता है या 3 दिन में, बहुत से तो 8-8 दिन में बदलते, उनको तो जरूरत ही नहीं, जब बिल्कुल ही उसका हशर खराब ना हो जाए तो उतारना नहीं है। खैर बहरहाल, तो जितने दिन रहना है, लेकिन हैदराबाद जाने में, इस्लामाबाद जाने में, पिंटी जाने में करेंसी चेंज नहीं कराते, क्यों, जो रुपया यहां पर है वही हैदराबाद है ना, वही चलेगा, मुल्तान में चलेगा, फैसलाबाद में चलेगा, इस्लामाबाद में चलेगा, लेकिन अगर यहां से इंग्लैंड गए तब ये रुपया चलेगा, नहीं चलेगा, कहेगा पाउंड लाओ पाउंड। आपने मुझसे कहा मुझे इंग्लैंड जाना है, मैं कितनी करेंसी चेंज कराऊं, बड़े गौर से सुनना बात, मिसाल समझ में आ गई तो अगली बात भी समझ में आ जाए, और ये नहीं समझ सके तो आगे भी नहीं समझोगे, हम अखाई सर हिलाते रहोगे, हाँ मैं समझ गया समझ गया। आपने मुझसे पूछा मिसाल के तौर पर कि मुझे इंग्लैंड जाना है, मैं कितनी करेंसी चेंज कराऊं, तो मैंने कहा कितना रहना है, कितना रहना है, का एक हफ्ते, का 500 पाउंड ले जाओ काफी, अच्छा का नहीं एक महीने 3-4 हजार पाउंड ले, आपने कहा नहीं एक साल, एक साल, अच्छा तो फिर ऐसा करो 20-25 हजार या इससे कुछ ज्यादा रख लो, अकेले आदमी चल जाएगा, लेकिन आपने कहा नहीं मुझे जाकर वापस आना ही नहीं है, जाकर वापस नहीं आना है। मैंने कहा जब वापस नहीं आना है तो रखना क्या है, सबका सब चेंज करो, बात समझ गए, जब इंग्लैंड जाकर वापस पलट के नहीं आना है तो यहां रखना क्या है, सबका सब चेंज करा लो, जितना रुपया है सब पाउंड से बदलवाओ ले जाओ, भाई वापस ही नहीं आना तो यहां क्यों रखना, बात समझ गए ना। अब एक बात बताओ, हम सबको इस दुनिया के बाद कहां जाना है, सबको नहीं जाना मेरे ख्याल से, जब ही नहीं बोल रहे, आखिरत में जाना है ना सबको, नहीं भी चाहोगे तो जाना पड़ेगा, ये हो ही नहीं सकता नहीं मैं नहीं जा रहा, जब आ गए ना इजराइल तो ले जाएंगे पकड़ के सीधा, अच्छा जाकर फिर वापस आना है, कोई हाथ उठाए कि मैं वापस आ जाऊंगा, और जो अब तक गए उनमें से कोई आया, अगर आ जाएगा तो डर के भाग जाओगे, ये कहां से आ गए, यही होगा ना, एक तो फैक्ट है, हकीकत है कि जाना है, और दूसरी हकीकत यह है कि जाकर वापस नहीं आना है, हमेशा वहीं रहना है, तो जब आखिरत में जाना है और जाकर वापस नहीं आना है तो यहां रखना क्या है, सबका सब चेंज करा, सबका सब भेज दो, सब मनी चेंजर से चेंज करा लो और आखिरत की करेंसी में तब्दील करा लो, कहेंगे अच्छा आखिरत की करेंसी, आखिरत की कौन सी करेंसी, ये तो नई बात आपने बताई, भाई सऊदी अरब की रियाल है, यूएई की दिरहम है, इंग्लैंड के पाउंड है, हॉलैंड की यूरो है, अमेरिका की डॉलर है, बांग्लादेश का टका है, वो टका भी हमसे ऊपर चला गया, इतनी करेंसी गई बेचारी, पहले हम कहते थे ये आदमी 2 टके का नहीं है, उन्होंने कहा अच्छा तुम ये हमारा मजाक उड़ाते हो, टका भी तुमसे ऊपर, अल्लाह रहम करे हमारे मुल्क पर, हमारी हालत पर, हमारी करेंसी पर। खैर बहरहाल, तो आप कहेंगे आखिरत की करेंसी क्या है, मैंने कहा आखिरत की करेंसी का नाम है नेकी, आखिरत की करेंसी का नाम नेकी, इस रुपये को उस करेंसी से नेकी से चेंज करा लो, चेंज कौन करेगा, आप गए बंदर रोड पर मुझे आखिरत की करेंसी चाहिए, वो देखेगा ये, इसके दिमाग तो खराब नहीं है, आखिरत की कौन सी करेंसी है, मेरे पास तो सारी मौजूद है, आखिरत की तो नहीं, रुपया लेकर आया आखिरत की करेंसी नहीं, आखिरत के भी मनी चेंजर मौजूद हैं, लेकिन वो ये नहीं है जो बंदा रोड पर बैठे हैं। आखिरत के मनी चेंजर कौन है? ये जितने मसाजिद हैं ये आखिरत के मनी चेंजर हैं, ये जितने मदारिस हैं ये आखिरत के मनी चेंजर हैं, ये जितनी खानकाएं हैं ये आखिरत के मनी चेंजर हैं, बेवाओं यतीमों मिस्कीनों फकीरों इन पर खर्च करना ये आखिरत के मनी चेंजर हैं, इन मकामात पर अपना पैसा खर्च करो और आखिरत के बैंक में जमा करो। यहां पर जमा करो और वहां पर ले लो, यहां तुमने चेंज कराया खुद ब खुद मुंतकिल। और एक और बात है, जो दुनियावी करेंसी हम चेंज कराने जाते हैं तो डरते हैं, यूरो लेकर जा रहे हैं पैसे लेकर वापस आएंगे, या पैसे लेकर जा रहे हैं यूरो लेकर आएंगे, या रियाल लेकर आएंगे, ऐसा नहीं कोई मिल गया बीच में तो उसने रख दी टीटी के निकालो, ये भी तो खतरा है ना, वो पीछे पीछे अच्छा ये मनी चेंजर के पास से वापस आ रहा है, या तो दे के आ रहा होगा या ले के आ रहा होगा, उसने वहीं पकड़ लिया, लाओ भाई दे दो सीधे सीधे, जो कुछ लिया सब के सब दे दी, यही होता है ना। तो हम जब चेंज कराते हैं डरते हैं, इधर उधर देखते हैं, कोई देख तो नहीं रहा, किसी को पता तो नहीं, खामोशी से चेंज करा के भाग जाते। लेकिन मेरे बुजुर्गों और दोस्तों, आखिरत की करेंसी का हाल ये है, तुम यहां पर पैसा खर्च करो, वहां के बैंक में खुद ब खुद जमा, लेकर नहीं आ रही। और आखिरत की करेंसी को कोई चोरी नहीं कर सकता, जिसकी करेंसी है उसी को वही मिलेगी, एक छोटी से छोटी नेकी है जाया नहीं होगी, वही मिलेगी। इसीलिए कहते हैं नेकी छोटी से छोटी हो कर जाओ, उसका भी अजर है, उसका भी सवाब है, अदना से अदना नेकी जाया नहीं होती, अल्लाह रब्बुल आलमीन उसका अजर अता फरमाता। आप कहेंगे अदना सी नेकी क्या है? आप एक रास्ते से गुजर रहे, एक पत्थर पड़ा हुआ, दिल में ख्याल आया कोई बूढ़ा आदमी इससे टकराकर न गिर जाए, है ना, कोई नाबीना आदमी टकराकर, या कोई बच्चा कोई औरत, या कांटा पड़ा हुआ है कोई झाड़ है उसको उठाया, ये सोचकर एक कोने में रख दिया कि कोई मेरा मुसलमान भाई मेरी मुसलमान बहन कोई माँ बेटी कोई बच्चा कोई नाबीना इससे टकराकर गिर न जाए या इस कांटे से उसे नुकसान ना पहुंच जाए, ये भी नेकी है, ये भी वहां जमा हो, ये है अदना सी नेकी। किसी को शदीद प्यास लग रही है, आप भी प्यासे हैं, आपने अपना पानी उसे दे दिया, ये भी नेकी, ये इशार है। और सहाबा इकराम रिजवानुल्लाह ताला अलैहि मजमईन ने इस ईसार की ऐसी मिसाल कायम की कि जिसकी दूसरी मिसाल मिल नहीं सकती। आपने सुना होगा उलमा से, एक तो जिंदगी की बात है, जिंदगी के आखिरी लम्हात में ईसार किया सहाबा ने, एक जंग में 4 या 5 सहाबा जख्मी हो गए और शदीद जख्मी हो गए, तलवार से लड़ाई होती थी ना, किसी के यहां लगा तो किसी के यहां, जख्मों से खून बह रहा है और बिल्कुल करीबुल मर्ग, जिसे कहते हैं ना आदमी अभी ये मरने वाला, ऐसी कैफियत, इतने शदीद जख्मी। अब जाहिर है उस जख्मी कैफियत में प्यास, जंग लड़ी है प्यास, एक सहाबिया पानी पिला रहा, एक के पास गई पानी निकाला मशक में से देने के लिए आगे बढ़ी, दूसरे ने आवाज लगाई अलतश अलतश प्यास प्यास, उसने फौरन कहा वो मेरा भाई मुझसे ज्यादा प्यासा है उसको दे दो, खुद जख्मों से चूर है लेकिन ईसार का ये हाल है कि मेरा भाई मुझसे ज्यादा प्यासा है उसे दे दो। अच्छा, वो उसके पास गई, दूसरे ने आवाज लगाई, उन्होंने कहा नहीं वो मुझसे ज्यादा है उसको दे दो, तीसरे ने चौथे की तरफ भेज दिया, चौथे ने पांचवें की तरफ भेज दिया, पांचवें ने छठे की तरफ भेज दिया, सब एक ही मैदान में एक ही जगह जख्मी हालत में, शदीद जख्मी हालत में,
اور شدید پیاس کی کیفیت میں لیکن اپنے اوپر اپنے مسلمان بھائی کو ترجیح دے رہے. اور جب وہ سب سے گھوم کر پہلے کی طرف آئیں, سب نے یہ کہا نا اس کو دے دو, اس نے کہا اس کو دے دو, اس نے کہا اس کو دے دو, وہ مجھ سے زیادہ پیاسا ہے. جب گھوم کر پہلے کی طرف آئیں تو انہوں نے جامع شہادت نوش کر چکے, دوسرے کی طرف گئیں تو وہ بھی شہید ہو چکے, تیسرے کی طرف گئیں وہ بھی شہید ہو چکے, وہ پانچ یا چھ جتنے بھی تھے جب دوبارہ چکر لگایا اور جس جس کے پاس پہنچتی رہی وہ سب کے سب جامع شہادت نوش کر گئے بغیر پانی پیے, اپنے اوپر دوسرے کو ترجیح دیتے رہے, ایثار کرتے. یہ ہے ایثار اپنے مسلمان بھائیوں کے. میں سوچنے لگا کیوں کیا ایسا, پی لیتے پانی, اگر پی لیتے تو کوئی ان کو کچھ کہتا, کوئی کہنے والا نہیں تھا کہ تم نے کیوں پیا, دوسرے کو کیوں نہیں دیا, کوئی نہیں تھا. حقیقت کیا تھی, دو باتیں تھیں, ایک تو ان کو ہم گناہگاروں کے لیے ایثار کی مثال قائم کرنی تھی, آنے والے حضور کے غلاموں کے لیے ایثار کی مثال قائم کرنی تھی. زندگی میں تو جو ایثار ہوتا ہے قریب المرگ, جب بالکل موت سامنے نظر آ رہی ہے اور اس وقت اگر پانی کا ایک گھونٹ مل جائے تو انسان سمجھتا ہے کہ زندگی آ گئی. ایسی کیفیت میں اپنے اوپر اپنے مسلمان بھائی کو ترجیح دینا اور اس کے لیے پانی دے دینا, یہ ایک بہت بڑا ایثار ہے. ایک بات تو یہ تھی, اور دوسری بات کیا تھی, حقیقت یہ تھی کہ یہ دنیا کا پانی تو انہیں پینا ہی نہیں تھا, وہ تو آب کوثر پینے کے لیے بے چین, وہ تو سرکار کے دستے مبارک سے آب کوثر پینے کے لیے بے چین تھے, اس لیے یہ پانی نہیں پیا. ایثار کی مثال بھی قائم کر دی, جنت الفردوس میں بھی پہنچ, اسی لیے ان کو یہ مقام ملا, ان صحابہ کو کہ نبی پاک علیہ الصلوۃ والسلام کے بعد سب سے بلند مرتبہ اگر ہے تو صحابہ اکرام رضوان اللہ تعالی علیہم اجمعین. اسی لیے کسی نے لکھا, محمد مصطفیٰ کے بعد عالی شان والے ہیں, یہی اللہ والے ہیں, یہی قرآن والے ہیں, نبی کا دین اسلام چمکایا زمانے میں, جنہوں نے کلمہ توحید پھیلایا زمانے میں. جنہوں نے کلمہ توحید پھیلایا زمانے میں, اپنا تن من دھن سب قربان کر دیا نبی پاک علیہ الصلوۃ والسلام پر, اسلام کے خاطر اپنا مال دے دیا, اپنی جان دے دی. اب ہجرت کے موقع پر جب صحابہ اکرام رضوان اللہ تعالی علیہ اجمعین مکے سے روانہ ہو رہے ہیں, سرکار نے فرمایا نا ہجرت کر جاؤ, تنگ کر دیا ہر وہ طریقہ جس سے مسلمانوں کو اذیت ہوتی کافر وہ استعمال کرتے تھے. حضور پر نور علیہ الصلوۃ والسلام کے حکم سے مسلمانوں نے ہجرت شروع کر دی. تو جب کوئی ہجرت کرتا تھا تو یہ بدبخت کیا کرتے تھے, یہ مکے کے ان راستوں پر جو مدینہ طیبہ کی طرف جاتے تھے کھڑے ہو جاتے, کہاں جا رہے ہو, کہاں مدینہ جا رہے ہو, یہ سامان یہیں چھوڑ دو, یہ مال تم نے کمایا ہے مکے میں کمایا ہے یہیں چھوڑ دو, مدینے نہیں لے جانے دیں گے. ان کی تلاشی لیتے تھے, ان سے مال چھین لیا, کپڑے چھین لیے, سامان چھین لیا, صرف تن کے کپڑوں سے صحابہ چلے گئے. ایسی کیفیت, قربان ہو جا ان صحابہ پر جنہوں نے اپنا گھر بار چھوڑا, اپنا شہر چھوڑا, اپنا وطن چھوڑا, مال چھوڑ دیا, دولت چھوڑ دی, صرف ایمان کی دولت اپنے سینے میں لے کر مدینے چلے گئے. वो जानते थे ये दुनियावी दौलत खत्म होने वाली है लेकिन ईमान की दौलत बाकी रहने वाली है। ये दौलत अगर खत्म हो गई तो दोबारा मिल सकती है, और ईमान की दौलत खुदा ना खास्ता अगर छिन जाए तो फिर मिलना मुश्किल होता। सिर्फ ईमान की दौलत लेकर चले गए। नतीजा क्या हुआ? जब वहां पहुंचे और मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने मुहाजरीन और अंसार में रिश्ता मवाखात कायम फरमाया, कुछ दिनों में वो मुहाजिर जो लुट कर आए थे, सब कुछ छोड़ कर आए थे, फिर अपने पैरों पर खड़े हो। जो माल उन्होंने छोड़ा था अल्लाह ने उससे ज्यादा उन्हें अता फरमा, जो सामान छोड़ा था उससे ज्यादा अता फरमा था। वजह क्या थी? उन्होंने इस दुनियावी दौलत पर ईमान की दौलत उतर दी। जिक्र कर रहा था सैयदना उस्मान गनी रदी अल्लाह ताला ने, इसी मान ने फिरौन को, कारून को, नमरूद को जहन्नुम में पहुंचा दिया, और इसी मान से उस्मान गनी ने जन्नत खरीद ली। एक मौका आता है, मदीने तैयबा में कहर पड़ गया, और जाहिर है जिस चीज की शॉर्टेज होती है उसकी कीमत बढ़ जाती है, ये तो हकीकत है ना। और उसी मौके पर जो ताजिर हजरात होते हैं, जो बिजनेसमैन होते हैं, वो कमाते हैं, इस चीज की शॉर्टेज है, उसका पैसा बढ़ा दिया, कीमत बढ़ा दी। अब ला मुहाला आदमी उसे खरीदेगा, उसकी जरूरत की चीज है, उसे लेना जरूरी, कितनी उसकी कीमत पड़ जाए, क्योंकि जरूरत है लिहाजा वो लेगा। मदीने में कैद पड़ गया, लोग परेशान हैं, गल्ला नहीं है, अनाज नहीं है। अचानक ताजिरों ने देखा मदीने तैयबा में ऊंट दाखिल हुए, ऊंट, और उन ऊंटों पर गल्ला लदा हुआ। वो सब हैरान, ये किसके ऊंट, कौन सा ऐसा बड़ा ताजिर है जिसने इतने सारे ऊंट गल्ले से भरे हुए उसने मंगाए। पूछा किसके हैं ये, किसके हैं वो, उससे पूछ रहा है। उसने कहा उस्मान गनी रदियल्लाहु ताला। अब सब दौड़े, अब जाहिर है जितने दुकानदार थे, बिजनेसमैन थे, उन्होंने सोचा कि हम पहले से जाके बात कर लें, ज्यादा दामों में खरीदें और उससे ज्यादा दामों में बेचें, ये तो एक तरीका होता है, और लोगों की मजबूरी से ज्यादा फायदा उठाते, जिससे सरकार ने मना फरमाया ऐसी तिजारत ना करो, अपने मुसलमान भाइयों को तकलीफ हो, परेशानी। खैर वो लोग पहुंच गए हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हु को। उस्मान, ये आपके ऊंट हैं? हाँ मेरे ऊंट हैं। ये गल्ला आपने मंगाया है? हाँ हमने मंगाया है। कितने में देंगे? फरमाया तुम कितने दोगे? इन्होंने कीमत बताई, फरमाया नहीं इससे ज्यादा। अच्छा, उन्होंने कीमत बढ़ा दी, कहा नहीं इससे ज्यादा। उसने फिर बढ़ा दी, कहा इससे ज्यादा। अरे अब दिल में सोच रहे कि उस्मान तो कीमत बढ़ाई जा रही, नहीं इससे ज्यादा हम नहीं दे सकते। कहा मेरे पास इससे ज्यादा लेने वाला भी मौजूद है, बात समझ रहे हो, मेरे पास इससे ज्यादा पैसे में लेने वाला मौजूद है जो इससे ज्यादा कीमत मुझे देगा। अब वो बेचारे हैरान के कौन है ऐसा। अब जाहिर है ताजिर एक दूसरे को जानते हैं ना, ये खारा दर मीठा दर में एक दूसरे को जानते हैं दुकान वाले, तो मदीने में भी जानते होंगे। उन्होंने सोचा नहीं ऐसा तो कोई हो नहीं सकता, हमने तो इतनी लगा दी, इससे ज्यादा कौन देगा। कहा नहीं, मेरे पास एक ऐसा मौजूद है जो तुम सबसे ज्यादा देगा। अच्छा बताओ कौन है? कहा मेरा खुदा, मेरा खुदा है जो 70 गुना ज्यादा देगा। वल्लाहु युदाइफु लिमन यशा, उससे भी ज्यादा दे सकता है, मैं तुम्हें नहीं दूंगा, मैं उसको दूंगा। मैं उसको दूंगा। और हकीकत में जो खुदा दे सकता है वो कोई नहीं दे सकता। हैरान रह गए। आपने ऐलान फरमाया मदीने तैयबा के मुसलमानों के लिए फ्री है, ले जाएं सब। पैसे देकर मंगाया और फ्री कर दिया। है कोई इतना बड़ा ताजिर? है किसी में इतनी जान? है किसी का इतना बड़ा दिल? कि पैसा खर्च करे और फिर मुसलमानों पर लुटा दे, ये शान है उस्मान गनी रजी अल्लाह तआला नु की। इसीलिए किसी ने कहा दौलत ईमा से जो गनी है, दौलत ईमा से जो गनी है सैयदना उस्मान गनी है, दौलत ईमा से जो धनी है, दौलत ईमा से जो धनी है सैयदना उस्मान गनी है, नूर के दो दरिया के संगम सल्लल्लाहु अलैहि वसल्लम, नूर के दो दरिया के संगम सल्लल्लाहु अलैहि वसल्लम। ऐसे ही गनी का खिताब नहीं मिला है, अपना माल लुटाया है अल्लाह की राह में, और यही नहीं बल्कि अपने आका मौला सल्लल्लाहु अलैहि वसल्लम के दिल से दुआएं ली हैं उस्माने गनी रजी अल्लाह ताला। आपको हैरत होगी, तीन दिन ऐसे गुजर जाते थे कि काशाने नबुवत में चूल्हा नहीं जलता, तीन तीन दिन भी ऐसे गुजरे। रिवायत में आता है एक मर्तबा तीन दिन तक हुजूर अलैहिस्सलातु वस्सलाम ने एक लुकमा नहीं खाया, तीन दिन हो गए। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रदियल्लाहु ताला अन्हा अर्ज करती हैं, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तीसरा दिन है, घर में खाने के लिए कुछ नहीं। फरमाया आयशा सब्र करो, हम अल्लाह से दुआ करें। मस्जिद में तशरीफ ले गए, सरकार ने दुआ के लिए हाथ बुलंद किए और उसके बाद सजदे में सर रखा। इधर हुजूर अलैहिस्सलातु वस्सलाम मस्जिद में दुआ फरमा रहे हैं, उधर से उस्माने गनी रदी अल्लाह तआला ने तशरीफ ला आए, दरवाजे पर दस्तक दी। उम्मुल मोमिनीन ने पूछा उस्मान क्या है, पूछा आका कहाँ है, कहा मस्जिद में, और साथ साथ ये कहा उस्मान नबी पाक अलैहिस्सलातु वस्सलाम ने तीन दिन से कुछ खाया नहीं है, घर में कुछ खाने के लिए नहीं है, कुछ पकाने के लिए नहीं है। उस्मान गनी रजी अल्लाह तआला ने सुना, उनकी आंखों से आंसू जारी, कहा ऐ मेरी माँ आपने मुझे क्यों नहीं याद फरमाया, इस गुलाम को क्यों नहीं याद फरमाया, आका ने तीन दिन से कुछ नहीं खाया, उस्मान को पता तक नहीं। रोते हुए वहां से चले गए और उसके बाद वहां से अनाज की बोरी और दीगर खाने पीने की अशिया लेकर आते हैं और उम्मुल मोमिनीन को खामोशी से देकर चले जाते। इधर ये गए उधर हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम मस्जिद से घर में तशरीफ लाए, जब देखा तो सारी चीजें मौजूद हैं। आशा ये क्या है, इन्होंने पूरी कहानी हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम को बता दी, सरकार आप तशरीफ ले गए थे, उस्मान आए थे, मैंने उनसे कह दिया, वो रोने लगे और ये चीजें देकर चले गए, कहा इसको कबूल फरमा लीजिए। नबी पाक अलैहिस्सलातु वस्सलाम खुश हुए, मस्जिद में तशरीफ ले गए, अपने हाथ दुआ के लिए बुलंद किए, ऐ इलाहुल आलमीन मैं उस्मान से राजी हूँ, तू भी इससे राजी हो जा, मैं उस्मान से राजी हूँ, तू भी इससे राजी हो जा, आज के बाद कोई अमल उस्मान को अजियत नहीं देगा। ये हुजूर अलैहिस्सलातु वस्सलाम की दुआ थी, और एक दुआ नहीं मुतअद्दिद मकामात पर मवाकों पर सैयदना उस्माने गनी रदी अल्लाह ताला उन्होंने ऐसा अमल किया, ऐसे काम किए, अल्लाह के हबीब का दिल खुश हो गया। मैं अक्सर एक बात आपको बताता हूँ और गुज़िश्ता सालों में भी शायद बताई होगी, लेकिन अल्हम्दुलिल्लाह आप बहुत जल्दी भूल जाते हैं। एक है दुआ कराना और एक है दुआ लेना, इसमें फर्क है, दोनों में फर्क है। क्या हजरत हमारे लिए दुआ कर दें, हाँ ठीक है दुआ कर दें, दुआ कराने से बात है ना, कोई शादी के लिए, कोई बच्चे के लिए, कोई कारोबार के लिए, कोई दुकान के लिए, कोई किसी के लिए, दुआ कराने के लिए दुआ कर दें, कहाँ कर देंगे। ये है दुआ कराना और एक है दुआएं लेना, ऐसा काम करना कि दिल से खुद ब खुद दुआ निकले, ऐसा काम करना कि दिल से खुद ब खुद दुआ निकले। उस्मान गनी ने ये नहीं कहा था सरकार मेरे लिए दुआ कर दे अल्लाह मुझसे राजी हो जाए, काम ऐसा कर दिया सरकार ने, दस्ते मुबारक उठा दिए, मौला मैं उस्मान से राजी हूँ, तू भी राजी हो। अब मेरा ईमान कहता है, मेरा यकीन कहता है, मेरा विज्ञान कहता है, जो जो लफ्ज हुजूर की जबान मुबारक से निकल रहा था बारगाह रब्बुल इज्जत में कबूल हो रहा, अल्लाह भी उस्मान गनी से राजी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी राजी। जब अल्लाह और रसूल राजी अब जो नाराज है समझ लो उसका ठिकाना कहाँ होगा, उसका ठिकाना कहाँ होगा। इसलिए जिनसे अल्लाह राजी है, जिनसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम राजी हैं, हम उनके बारगाह में अर्ज करते हैं उस्मान आप भी हमसे राजी हो जाए, वो राजी हो जाए, हमारी जिंदगी भी समर जाए, आखिरत भी समर। कुरान ने कहा अलहाकुम अत्तकासुर, गफलत में डाला तुम्हें ज्यादा माल तलब करने की हिर्स ने, हत्ता ज़ुरतुमुल मकाबिर, यहां तक के तुम मरकर कब्रों में पहुंच गए, मरकर कब्रों में पहुंच गए। और इंसान का हाल यही है, सारी जिंदगी माल जमा करता रहता है, दौलत जमा करता रहता है, यहां तक कि उसकी मौत का वक्त आ जाता है और जब कब्र में जाता है तो दोनों हाथ खाली हो, कोई उसके साथ नहीं। सरकार ने फरमाया जाने वाले के साथ तीन जाते हैं, दो वापिस आ जाते हैं, एक उसके साथ चला जाता है। माल और अजीज और करीब औलाद ये वापिस आ गई और नेक अमल उसके साथ चला जाता। तो जो हमारे साथ जाने वाली चीज है, हमें ये चाहिए कि हम उस चीज के लिए कोशिश करें। बुखारी शरीफ की एक और हदीस, नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया महशर में कोई आदमी अपनी जगह से हट नहीं सकेगा जब तक पांच सवालात के जवाबात न दे दे। कितने? पांच। महशर में कोई आदमी अपनी जगह से नहीं हटेगा जब तक के पांच सवालात के जवाबात न दे। बड़ी गौर से सुनिए। एक ये कि उसने अपनी उम्र को किन कामों में सर्फ किया, अपनी उम्र को किन कामों में सर्फ किया। दूसरा ये कि उसने अपने शबाब की कुव्वत को किस तरीके से जायज या नाजायज तरीके से इस्तेमाल किया। तीसरा ये कि जो माल उसने हासिल किया वो कहां खर्च किया, किस किस मकामात पर। चौथे ये कि उस माल को तीसरे ये कि जो माल उसने हासिल किया किस तरीके से हासिल किया, यानी जायज या नाजायज तरीके से, ये तीसरा। और चौथा ये कि उस माल को कहां कहां खर्च किया। चार हो गए, अब पांचवा, जो इल्म अल्लाह तबारक व तआला ने उसे अता किया था उस इल्म पर कितना अमल किया। ये पांच सवाल सरकार ने फरमाया हर इंसान से किए जाएंगे और उस वक्त तक वो अपनी जगह से नहीं हटेगा जब तक ये सवाल ना किए जाए और इनके जवाब ना दे। तो हमें चाहिए कि इन चीजों पर गौर करें। माल का हुसूल, हम कहीं नाजायज तरीके से तो माल हासिल नहीं करते। बहुत से तरीके ऐसे हैं कि जिनसे बहुत जल्दी माल आता है, माल जो है ना बहुत जल्दी आता है। मसलन सूत, जुआ, सट्टा, इसी तरह दीकर चीजें, बहुत जल्दी माल आ जाता है, इंसान बड़ा खुश होता है, मैं सूद ले लूंगा, बढ़ता रहेगा, रकम अपनी जगह रहेगी, ऊपर से लेता रहूंगा। इसी तरह जुआ, उसमें एकदम बाजी जीत के हजारों लाखों रुपए आ गए। सट्टेबाजी, दीगर चीजें, ये जितनी चीजें हैं, तेजी के साथ माल आता है। लेकिन याद रखिए, सूद से, जुए से, सट्टे से और दीगर हराम कामों से जो तेजी के साथ माल आपको आता हुआ नजर आता है, वो तेजी के साथ आता तो है लेकिन अपने साथ बीमारी लेकर आता है, मुसीबत लेकर आता है, परेशानी लेकर आता है, बेसुकूनी लेकर आता है, अल्लाह और उसके रसूल का गजब लेकर आता है। इसलिए इससे बचो। कुरान ने कहा जो लोग सूद खाते हैं, कुरान कहता है ला यकूमून इल्ला कमा यकूमुल लजी यतखबतहु शैतानु मिनल मस, यतखबतहु शैतानु मिनल मस। जो सूद खाता है वो कयामत में अल्लाह की बारगाह में खड़ा नहीं रह सकेगा, उस शख्स की तरह गिर जाएगा जिसको किसी जिन ने असर करके मखबूतुल हवास बना लिया हो, जिस तरह वो शख्स गिर जाता है इसी तरह ये भी गिर जाएगा जो सूद खाता। इसलिए सूद से अपने आप को बचाइए, जुए से अपने आप को बचाइए, गलत हराम कामों से और हराम तरीके से पैसा हुसूल करने से, पैसा हासिल करने से अपने आप को बचाइए। बजाहिर महसूस होता है कि ये सारी चीजें आ रही हैं, लेकिन बीमारी है, हादसात हैं, परेशानी है, नाकहानी मौत है, ये सारी चीजें ये पैसा आप अपने साथ लेकर आता। और रिज़्क हलाल का एक लुकमा हो, उसी में आफियत है, उसी में सुकून है, और अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की रजा भी शामिल। रिज़्क हलाल की तलाश में निकलना भी इबादत है। आप सुबह उठे और आपने अपने जहन में ये सोच लिया कि मैं घर से निकल रहा हूं अपने अहले आयाल की परवरिश के लिए, कुछ कमाने के लिए, इंशाअल्लाह ताला हराम नहीं कमाऊंगा, कितनी मेहनत करनी पड़े, कितनी कोशिश करनी पड़े, मैंने ये अहद किया है कि रिज़्क हलाल कमाऊंगा। जब ये सोचकर आप निकलेंगे, आपका निकलना भी इबादत हो जाए, हर कदम पर नेकियां भी मिलेंगी, और जब वो हलाल पैसा आपके घर में आएगा, बरकतें होंगी, रहमतें होंगी, सुकून होगा, आफियत होगी, अमन होगा, अल्लाह और उसके रसूल की रजा शामिल हो। इसलिए तमाम हजरात कान खोल कर इस बात को सुन लें कि जाहिरी तौर पर कितना ही पैसा आपको आता हुआ नजर आ रहा हो, अगर वो पैसा उस तरीके से हासिल किया जा रहा है जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की नाराजगी का मूजिब है, हराम तरीका है, उसको तर्क कर दीजिए। अगर आज इस दुनिया में आपने लाखों करोड़ों रुपए सिर्फ इसलिए छोड़ दिए कि ये हराम है, इंशाअल्लाह कल कयामत में अल्लाह ताला आपको इज्जत और वकार अता फरमाएगा। इस बात को अपने जहन में रखिए। हम सोचते नहीं इतना पैसा आ जाएगा, हम खुश हो जाएंगे, इतना पैसा आ गया तो हम गाड़ी ले लें, इतना पैसा आया तो डिफेंस में बंगला ले लें, इतना पैसा आया तो ये कर ले। नहीं, आखिरत पे नजर कीजिए। ये दुनिया आरजी है, फानी है, खत्म होने वाली है, क्यों अपने आप को और अपनी औलाद को हलाकत में डाल रहे? गलत पैसा आता है, हराम पैसा आता है, और जब वो इस्तेमाल किया जाता है और खून बनकर इंसान की रगों में दौड़ता है, तो वैसे ही आमाल और अफाल इंसान से सरजद होते हैं, फिर वो नेक काम नहीं करता, फिर वो गलत कामों की तरफ निकल जाता। इसलिए अगर आप चाहते हैं आपकी औलाद आपकी फरमा बरदार रहे, दीन इस्लाम पर कायम रहे मरते दम तक, तो अपने आप को भी खुद भी हलाल खाइए, अपनी औलाद को भी हलाल खिलाइए, नाजायज से परहेज कीजिए, उन तमाम चीजों से रुक जाइए जिनसे अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। उन चीजों के लिए कोशिश कीजिए जिनके जिनमें अल्लाह की रजा है, उसके हबीब की रजा है, उसी में फायदा है, उसी में आफियत है, उसी में निजात है, और उसी में फला है, और उसी में कामयाबी, ताकि कल कयामत के दिन अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हम अपना मुंह दिखा सके। या रसूल अल्लाह, जैसा आपने किया था हम वैसा करके आए, हमने हराम को तर्क कर दिया, हमने आपके बताए हुए तरीके को जो आपने मना किया था हमने छोड़ दिया, जो आपने बताया हम वही करके आए हैं, उसी पर अमल करके आए। अल्हाकुम तकासुर, गफलत में डाल दिया तुम्हें माल और दौलत की ज्यादा हविस ने, हत्ता ज़ुरतुमुल मकाबिर, यहां तक के तुम मर कर कब्रों तक पहुंच गए। कल्ला सौफ तालमून सुम्मा कल्ला सौफ तालमून, यकीनन तुमन करीब जान लोगे, और फिर यकीनन तुमन करीब जान लोगे। कल्ला लौ तालमून इल्मल यकीन, काश तुम इल्मे यकीन के साथ अपना अंजाम जान लेते। लतरवुन्नल जहीम, बेशक तुम जरूर दोजख को देखोगे। सुम्मा लतरवुन्नहा ऐनल यकीन, फिर जरूर तुम ऐने यकीन के साथ दोजख को देखोगे। सुम्मा लतुसअलुन्ना यौमइज़िन अनिन नईम, फिर तुमसे जरूर उस दिन नेमतों के मुताल्लिक पूछा जाएगा। जो नेमतें तुम्हें अता की गई हैं, इनके मुताल्लिक पूछा जाएगा, हमने तुम्हें जो जो नेमतें अता की, तुमने उसको किस तरह इस्तेमाल किया, किस तरह खर्च किया, जो माल तुम्हें मिला उसको कमाया किस तरह, उसको खर्च किस तरह, उम्र कहां गुजारी, जवानी कैसे गुजारी, ये सारी चीजों का सवाल होगा। उस मुआवजे से बचने के लिए आज से तैयारी कर ली, आज से तैयारी कर ली। तो हमें क्या चाहिए, हमें कौन सा माल चाहिए? एक शायर ने बड़े प्यारे अंदाज में अपने अशार में उसकी तशरीह की कि हमें क्या चाहिए, वो कहते हैं ना हम मालो जर ऐ खुदा मांगते हैं, ना हस्तिये शौकत नुमा मांगते हैं, फकत एक तुझसे दुआ मांगते हैं, फकत एक तुझसे दुआ मांगते हैं, मोहम्मद के दर पर कजा मांगते हैं, मोहम्मद के दर पर कजा मांगते हैं, कोई अपनी गुर्बत में रहता है पुरनम, किसी को तलब जाहु इज्जत की हर दम, कोई माइले मानो दौलत मगर हम, कोई माइले मानो दौलत मगर हम, मदीने में थोड़ी सी जा मांगते हैं, मदीने में थोड़ी सी जा मांगते हैं। तो हमें क्या चाहिए? हमें मदीने में थोड़ी सी जगह चाहिए, हमें बकी चाहिए। चाहिए या नहीं चाहिए? चाहिए अल्हम्दुलिल्लाह। तो हमें वो माल नहीं चाहिए जिसमें अल्लाह और उसके रसूल की नाराजगी हो, हमें वो माल चाहिए जिसमें अल्लाह और उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम की रजा शामिल हो। उसी में फलाह है, उसी में कामयाबी, उसी में निजात। आज की इस गुफ्तगू का मैसेज, आज की इस गुफ्तगू का आखिरी पैगाम यही है कि आप तमाम हजरात सच्चे दिल से ये अहद कर लें कि नाजायज तरीके से कभी भी दौलत का हुसूल नहीं करेंगे। इंशाअल्लाह ताला हुजूर अलैहि सलातो वसलाम के हुक्म के मुताबिक हमेशा रिस्के हलाल अपने घर में लेकर आएंगे, रिस्के हलाल को ही इस्तेमाल करेंगे, वही अपने अहले वयाल को इस्तेमाल करेंगे। अल्लाह तबारक व ताला हम सबको इस पर कायम रहने की तौफीक अता फरमाए। वा आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।